यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद मिलाउन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो पनि छलफल भएको छ। हिजोको छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुभाष चन्द्र नेमवाङ पनि सहभागी हुनुभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। यही साउन 13 गतेको पूर्व निर्धारित स्थायी कमिटिको बैठक स्थगनपछि अध्यक्ष दाहाल सहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकोमा सोही अनुसार दुई अध्यक्षबीच छलफल भएको संसदीय दलका उपनेता नेमुवाङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, उपचार र नियन्त्रणका लागि चाल्नुपर्ने कदमका विषयमा जनस्वास्थ्य विज्ञहरू र प्रतिपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता महन्त ठाकुर सहित जनस्वास्थ्य विज्ञहरूसँग छलफल गर्नुभएको हो। बैठकमा प्रधानमन्त्री ओलीले 25 जना भन्दा बढ़ी भेला नहुने नियम बनाइएको तर त्यो आफ्नै दलका नेताहरूले पनि नमानेको र केन्द्रीय कमिटिको बैठक बस्नै पर्ने जस्ता कुराहरू यो समयमा उपयुक्त नरहेको त्यसलाई सबैले बुझ्नुपर्ने बताउनुभयो। लकडाउन गर्दा किन गरेको र नगर्दा किन नगरेको जस्ता हल्का टीका टिप्पणी हुने गरेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो टीका टिप्पणीले कसैलाई पनि फाइदा नपुग्ने बताउनुभयो। प्रधानमन्त्री ओलीसँग हिजो भएको छलफलमा सहभागीहरूले मिश्रित प्रतिक्रिया दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले छलफलमा केही सहभागीले लकडाउनसँगै स्वास्थ्य सजगता अपनाउन र केहीले बढ़ी संक्रमण देखिएका ठाउँमा सील गरी अन्य गतिविधिहरू सजगताका साथ सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिनुभएको जानकारी दिनुभयो। बैठकको अन्त्यमा प्रधानमन्त्री ओलीले छलफलमा आएका सुझावहरूलाई COVID-19 संकट व्यवस्थापन केन्द्र निर्देशक समिति र मन्त्री परिषदमा छलफल गरी ठोस निर्णय लिइने जानकारी गराउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो। बैठकपछि संचारकर्मीहरूसँगको जिज्ञासामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीसीआर परीक्षण बढ़ाउनुपर्ने, स्वास्थ्य सजगता कड़ाईका साथ अपनाउने वातावरण बनाउनुपर्ने र त्यसमा आफूहरू पनि सरकारको साथमा रहेको बताउनुभयो। छलफलमा सहभागी जनस्वास्थ्य विज्ञहरूले लकडाउन खुलेपछिको अवस्थामा सजगता नअपनाएको देखिएकाले आफूहरूले त्यस सन्दर्भमा जुनसुकै विधिबाट भए पनि कड़ाई गर्नुपर्ने सुझाव दिएको बताउनुभयो। छलफलमा 27 जना जनस्वास्थ्य विदहरू सहभागी हुनुहुन्थ्यो। नेपालमा हिजो थप 259 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा 259 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यो सँगै नेपालमा संक्रमितको संख्या 21,009 पुगेको छ। मन्त्रालयका अनुसार हिजो देशभरि सक्रिय संक्रमितको संख्या 5,925 रहेको छ। हिजो थप 65 जना कोरोना भाइरस संक्रमितहरू निको भई घर फर्किएका छन्। त्यसै गरी कोरोना भाइरसको संक्रमणबाट थप 1 जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या 58 पुगेको पनि प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। संक्रमणबाट मोरङ जिल्ला विराटनगर महानगरपालिका 5 का 77 वर्षीय वृद्धको हिजो मृत्यु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले COVID-19 परीक्षणको दायरा बढ़ाउनका लागि काठमाडौँ उपत्यका विभिन्न 14 स्थानमा स्वाब संकलन केन्द्र तोकेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले शंकास्पद बिरामीको सम्पर्कमा आएका र जोखिमयुक्त स्थानबाट आएका व्यक्तिको नमूना परीक्षणका लागि स्वाब संकलन गर्न 14 अस्पताललाई स्वाब संकलन केन्द्र तोकिएको जानकारी दिनुभयो। उहाँका अनुसार पाटन अस्पताल, त्यसै गरी सिभिल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, हेम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलन केन्द्रका रूपमा तोकिएको छ। ती स्वाब संकलन केन्द्रमा बिहान 9 देखि 1 बजेसम्म मापदण्डभित्र तोकिएका व्यक्तिको निशुल्क परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सप्तरीमा 7 दिनका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सप्तरी जिल्लाभरि निषेधाज्ञा जारी भएको हो। बाँकेमा जारी निषेधाज्ञा आगामी शनिबार राति 12 बजेसम्मका लागि बढ़ाइएको छ। जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले निषेधाज्ञा शनिबार राति 12 बजेसम्मका लागि बढ़ाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूङवाङले जानकारी दिनुभयो। समुदायमै कोरोना संक्रमणको दर बढ़दै गएकाले निषेधाज्ञा आगामी शनिबार मध्यरातसम्म जारी राख्ने निर्णय भएको उहाँले बताउनुभयो। बाँकेमा नेपालगंज कारागार, राजस्व कार्यालय सहित 2 प्रहरी कार्यालय सील गरिएको छ। वडा प्रहरी कार्यालय नेपालगंज र 1 थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालय कोहलपुर पनि सील गरिएको छ। हिजो नेपालगंज कारागारका बन्दी र वडा प्रहरी कार्यालयका प्रहरीमा कोरोना संक्रमण देखिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 12 होम क्वारेन्टाइनमा बसेका एकजनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले वडा क्षेत्रलाई सील गराएको छ। कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि रूपन्देहीको देवदह नगरपालिकामा रहेको गरिमा विकास बैंक बन्द गरी सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ। चितवनमा होम क्वारेन्टाइनमा बसेका एकजना पुरूषको मृत्यु भएको छ। बारा जिल्लाबाट चितवन आई खैरहनी नगरपालिका वडा नम्बर 6 होम क्वारेन्टाइनमा बसेका 35 वर्षीय पुरूषको हिजो मृत्यु भएको नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो। कोविड 19 महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका 1115 नेपाली हिजो स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी 12 अन्तर्राष्ट्रिय चार्टर्ड उडान मार्फत अलपत्र परेका नेपालीलाई स्वदेश फर्काइएको विमानस्थल कार्यालयले जनाएको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवनको माडी कुसुमखोला स्थित निकुञ्ज पीड़ितको अवस्थाबारे स्थलगत रूपमा जानकारी लिएको छ। समितिकी सभापति पूर्ण कुमारी सुवेदी सहितको टोलीले हिजो माडी पुगेर निकुञ्जले सुकुम्बासीको घरमा आगजनी गरिएको भनिएको विषयमा जानकारी लिनुका साथै सो क्षेत्रका चेपाङ समुदाय ओडाका जनप्रतिनिधि र माडी नगरपालिकाका प्रमुखसँग छलफल गरेको जनाएको छ। त्यस अवसरमा समितिकी सभापति पूर्ण कुमारी सुवेदीले अहिले देखिएको समस्यालाई व्यवस्थापन गरेर अघि बढ़नुको विकल्प नरहेको बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले प्रदेशभरिका बाढ़ी पहिरो पीड़ितको घर प्रदेश सरकारले बनाउने बताउनु भएको छ। लमजुङको मर्स्याङदी गाउँपालिका 3 बाढ़ी पहिरो पीड़ितलाई राहत वितरण गर्नुहुँदै हिजो मुख्यमन्त्री गुरूङले बाढ़ी पहिरो पीड़ितको घर निर्माणका लागि संघीय सरकारले भूकम्प पीड़ित सरह राहत स्वरूप 3,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरिसकेको र प्रदेश सरकारले आवश्यक रकम थप गरेर घर निर्माण गरिदिने बताउनुभयो। बाढ़ी पहिरोमा घाइते भएका सबैको प्रदेश सरकारले निशुल्क उपचार गर्ने पनि उहाँले जानकारी गराउनुभयो। र सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका 8 तिपेनीमा पहिरोको उच्च जोखिममा परेका 30 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। गत आइतबारदेखिको मुसलधारे पानीसँगैको पहिरो नरोकिएपछि उच्च जोखिममा परेका 30 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको 5 पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।